यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले बाढ़ी र पहिरोको उच्च जोखिम पहिचान गरी आवश्यक तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन। म्याग्दीमा पहिरोले पूरिएका 19 जनाको शव भेटियो, 13 जना अझै बेपत्ता, खोजी कार्य जारी। कोविड 19 संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरूको स्वास्थ्य र अधिकार सुरक्षित गरौं भन्ने नाराका साथ आज 25 विश्व जनसंख्या दिवस मनाइँदै जनसंख्याको व्यवस्थापन सरकारको प्राथमिकता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भनाई। गण्डकी प्रदेशमा 14 जना कोरोना संक्रमित थपिए। पर्वत र बाँकेमा गरी आज 22 जना कोरोना मुक्त भई घर फर्किए र छिमेकी भारतमा गत 24 घण्टामा 28,000 नयाँ कोरोना संक्रमित थपिए। पछिल्लो 596 जनाको मृत्युसँगै कुल मृतकको संख्या 22,000 नाघ्यो। अब समाचार विस्तारमा। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको आजको बैठकले बाढ़ी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी त्यस स्थानमा उद्धार र राहतका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा राख्न सबै निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगत केही दिनदेखिको अविरल वर्षा अझै केही दिन जारी रहने देखिएकोले सबै निकायहरूलाई उच्च सतर्कता अपनाउन र उद्धार तथा राहतका सामग्रीहरू तयारी अवस्थामा राख्न निर्देशन दिएको परिषदका सदस्य सचिव अनिल पोखरेलले जानकारी दिनुभयो। बैठकले बाढ़ी र पहिरोका कारण अवरूद्ध भएका सड़क तथा सम्पर्कका अन्य पूर्वाधारहरू यथासम्भव छिटो पुनः निर्माण गर्ने निर्णय समेत गरेको सदस्य सचिव पोखरेलले जानकारी दिनुभयो।
उपलब्ध सामग्रीहरू, टेन्ट लगायत अन्य औषधि उपचार गर्ने चिज उपकरणहरू, यो जोखिमका उच्चतम जहाँ स्थानहरू छन् त्यसको नजिकै लगेर राखौँ। त्यसले गर्दाखेरि भोलि घटना घट्यो भने तुरन्तै त्यसलाई परिचालन गर्न सकियोस्, जस्ट इन टाइममा उहाँलाई उद्धार गर्न सकियोस्, उहाँलाई पुनर्स्थापना गर्न सकियोस्, सरसामग्रीहरूको जो गर्ने लगायतका कामहरूमा त्यसलाई अझै थप प्रभावकारी बनाउने हिसाबबाट निर्णयको कुराहरू गरिएको छ। त्यो सँगसँगै अब म्याग्दी लगायत अन्य ठाउँमा भएका जुन पुलहरू भत्कियो त्यसलाई छिटोभन्दा छिटो सुचारू गर्ने, म्याग्दीको पुललाई सम्भवतः 15 दिनभित्रमै सुचारू गर्न सकिन्छ भन्ने कुराहरूमा त्यहाँ निर्कल गरियो। त्यो सँगसँगै अब यता सिन्धुपाल्चोकको बाटोहरूलाई पनि छिटोभन्दा छिटो सुचारू गराउने हिसाबबाट छलफल र सम्बन्धित निर्णयहरू गरिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो। म्याग्दीमा हिजोको पहिरोमा पूरिएका मध्ये अहिलेसम्म 19 जनाको शव फेला परेको छ। सहायक प्रमुख जिल्लाधिकारी महेश सुवेदीका अनुसार आज बिहान धौलागिरी गाउँपालिका 6, मराङमा 10 जना, मालिका गाउँपालिका 7, बिममा 8 जना र रघुगंगा गाउँपालिका 1, ठाडापानीमा 1 जनाको शव फेला परेको हो। नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाहरूले खोजी गर्दा बेपत्ता भएकाहरूको शव फेला परेको सहायक प्रमुख जिल्लाधिकारी सुवेदीले जानकारी दिनुभयो। बेपत्ता भएका 13 जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन, उनीहरूको खोजी कार्य जारी रहेको सुवेदीले बताउनुभयो। बेपत्ता भएकाहरूको खोजीका लागि सेनाको हेलिकप्टर र प्रभु कम्पनीको हेलिकप्टर परिचालन भएको छ। जिल्ला प्रशासन कार्यालयले घाइते भएका धौलागिरी गाउँपालिका 6, मराङका 2 जनालाई पोखरा र मालिका गाउँपालिका 7, बीमका 1 जनालाई उपचारका लागि बेनी अस्पताल पुर्याइएको छ। पहिरोका कारण धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बस्तीहरू क्षतविच्छेद भएको छ। 90 घर परिवार पहिरोले विस्थापित भएका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। सिन्धुपाल्चोकको भोटे कोशी पहिरोमा परि बेपत्ता नाङ्चे मगरको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान भोटे कोशी पहिरोमा परि बेपत्ता भएका मगरलाई खोजी तथा उद्धारका क्रममा आज जीवितै फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो। शरीरमा सामान्य चोटपटक लागेका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही दिनदेखि अविरल परेको वर्षाका कारण अहिले सप्तकोशी ब्यारेजमा पानीको सतहले खतराको तह पार गरेपछि रातो बत्ती बालिएसँगै दुवैतिर रातो झण्डा राखिएको छ। कोशी ब्यारेज कन्ट्रोल रूमले दिएको जानकारी अनुसार पानीको सतह बढ़न थालेसँगै खतराको तह पार गरेकाले खतराको संकेत राखिएको हो। आज बिहान 10:30 बजे गरेको मापन अनुसार प्रति सेकेण्ड 2,66,065 क्युसेक पानीको बहाव रहेको छ। कमला नदीमा पानीको बहाव बढ़दै गएपछि सिराहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ़दै गएपछि नदी आसपासमा पर्ने करजनहा, कल्याणपुर र सिराहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपील गरिएको हो। बाढ़ी पहिरोका कारण झापा जिल्लाकै सबैभन्दा बढ़ी जोखिम क्षेत्रका रूपमा रहेको झापा गाउँपालिकाले विपद व्यवस्थापनको तयारी थालेको छ। पूर्वमा बिरिङ, पश्चिममा सानो माई र ठूलो माई खोलाका कारण झापामा उच्च जोखिम बढ़ेपछि झापा गाउँपालिकाले विपद व्यवस्थापनको तयारी थालेको हो। यसैबीच कन्काई नदीमा आएको बाढ़ीले झापाको शिवशताक्षी नगरमा 4 घर भत्काएको छ। चितवनको माडीमा खोलाले बगाएर आज 1 मृत्यु भएको छ। मृत्यु हुनेमा 30 पुरूष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। सल्यानको कपुरकोट गाउँपालिका 3 कपुरकोट खाराका 100 बढ़ी घर पहिरोको उच्च जोखिममा परेका छन्। यस्तै लगातार परेको अविरल वर्षाका कारण बागलुङको ताराखोला गाउँपालिकामा 25 बढ़ी घर पहिरोको जोखिममा परेका छन्। अविरल वर्षासँगै आएको बाढ़ी तथा दुवानका कारण बारा, पर्सा, रौतहटको जनजीवन आज प्रभावित भएको छ। पछिल्लो 2 दिनदेखिको अविरल वर्षाका कारण रौतहट जिल्लाको अधिकांश भाग डुबानमा परेको छ भने ग्रामीण भेगका बाटो हिलाम्य हुँदा आवागमन अवरूद्ध भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रदेशका 14 कोरोना संक्रमण पुष्टि भएको छ। तनहुका 4, गण्डकी प्रदेशको म्याग्दीका 2, स्याङ्जाका 3, बागलुङका 3 र कास्कीका 2 कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। संक्रमितहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो। पर्वतमा कोरोना संक्रमित भई आइसोलेसनमा भर्ना भएका 20 कोरोना मुक्त भएका छन्। कोरोना पुष्टि भई अस्थायी कोरोना अस्पतालमा भर्ना भएका 20 दोस्रो पटकको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गर्न थालिएको हो। आज डिस्चार्ज हुनेमा 18 पुरूष र 2 महिला रहेका पर्वत अस्पतालका प्रमुख डाक्टर शिशिरदेव कोटाले जानकारी दिनुभयो। बाँकेमा आज थप 2 कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। आइसोलेसन केन्द्र आदर्शनगर नेपालगंजबाट राप्ती सोनारी गाउँपालिका 8 25 पुरूष र आइसोलेसन केन्द्र पिपरी कोहलपुरबाट कोहलपुर नगरपालिका 8 35 पुरूष निको भएर डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। तनहुको भानु नगरपालिका 2 स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका 1 वृद्धको आज मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका 5 मैबलका 66 रामबहादुर श्रेष्ठ रहेका प्रमुख जिल्लाधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो। भारतबाट आएर 5 दिनदेखि क्वारेन्टिनमा बस्दै आएका उनी बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्लाधिकारी अधिकारीले बताउनुभयो। मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो। सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोविड 19 पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारकै प्रयोगशालामा निर्देशिका भन्दा बाहेकका मानिसले आफूलाई इच्छाइएको बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाइने व्यवस्था गरिएको जानकारी दिनुभयो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा यही असार 24 गतेको मन्त्री स्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दा बाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो। कोविड 19 को नमूना परीक्षण गराउन 5,500 रूपियाँ लाग्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। 25 विश्व जनसंख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बाल विवाहमा कमी, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताउनुभयो। मन्त्री ढकालले जनसंख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसंख्या र विकाससँग जोड़िएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरूको नीति निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो। विश्वभरि नै मनाउन थालिएको दिवसको नारा कोविड 19 संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरूको स्वास्थ्य र अधिकार सुनिश्चित गरौं रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय संचार माध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित प्रसारित कपोल कल्पित दुराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। मन्त्रालयले हिजो एक प्रेस विज्ञप्ति जारी गरी यस्तो जनाएको हो। आर्थिक वर्ष सकिने लाग्दा जाजरकोटमा विकास निर्माणको कामले तीव्रता पाएको छ। खोला किनारमा तार जाली लगाउनेदेखि सड़क निर्माणको काम धमाधम भइरहेका बेला बजेट सक्नैका लागि गरिने असारे विकास दिगो नहुनेमा स्थानीयवासीको जनगुनासो छ। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
जाजरकोट जिल्लामा असारे विकास निर्माणको कामले तीव्रता पाएको छ। सड़क खन्नेदेखि तार जाली लगाउने काम धमाधम भइरहेका छन्। बजेट खर्च निराशाजनक देखि यति बेला सरकारी कार्यालय तथा स्थानीय सरकारलाई बजेट सक्न भ्याइ नभ्याइ भएको देखिन्छ। असार मसान्तसम्म संघीय सरकारको पुँजीगत तर्फको करिब 90% र प्रदेश सरकारको अनुदानको 80% बजेट सक्नुपर्ने बाध्यता छ। व्यवस्था परिवर्तन भए पनि काम गर्ने कार्यशैली पुरानै भएको बताउनुहुन्छ भेरी नगरपालिका तीनका टोबहादुर थापा।
व्यवस्था परिवर्तन भयो, विकास निर्माणको गर्ने तौर तरिका उही पुरानै, विगतका व्यवस्था हुँदाखेरि जो थियो फिरिज हुने बेला असारको लास्टतिर बजेट आउने, काम राम्रो नहुने, गुणस्तरीय नहुने।
असारमा आएर एकैपल्ट बजेट सक्ने कामले दिगो विकासमा असर पार्ने बताउनुहुन्छ उसै गाउँपालिका चार तम्तीका स्थानीय कालीबहादुर शाही।
जनतालाई दुःख दिने र यो बजेट सक्ने काम मात्रै भइरहेको छ। साउनबाट शुरू भएको बजेटलाई जस्तै मक्सिर पुष माघसम्म वितरण गरिसक्नु पर्यो र काम हामीले फागुन चैतसम्म सक्नु पर्यो।
सबै बजेट असारमै खर्च गर्दा कामको गुणस्तर समेत नहुने र भ्रष्टाचार बढ्ने बताउनुहुन्छ नलका नगरपालिका 8 मैदेखि सरिता सिंह।
संरचना परिवर्तन भयो नि, यो चाहिँ परिवर्तन भएको छैन, यो भ्रष्टाचारहरू झन् बढिरहेको छ। यो असारको मसान्त लागुन्जेलसम्म योजनाहरू सम्झौता भइराखेका छन्।
भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले कोरोना भाइरसका कारण विकास निर्माणको काममा केही बाधा पुगेको बताउँदै आगामी वर्ष यसलाई सुधार गरेर लैजाने बताउनु भएको छ।
25 गतेसम्म हाम्रो जति कामहरू निर्माण सम्झौता भएको छ यो काम चाहिँ तीव्र गतिले भइरहेको छ, अब आउने बाँकी छ नि त्यो चाहिँ हामी सम्झौता नगर्ने, असार मन्त्रालयसम्म भुक्तानी गरिदिने कामहरू कोविड 19 गर्दा यो काम रोकिएको थियो। हाम्रो वैशाख 25 गतेदेखि यहाँ हाम्रो असार 25 तीव्र गतिले भइरहेको छ काम। आगामी वर्षमा अब भदौदेखि नै त्यो काम निर्माण अगाडि गर्छ।
3 नगरपालिका, 4 गाउँपालिका, प्रदेश तथा संघीय सरकारबाट प्राप्त पुँजीगत तर्फको ठूलो बजेट चालू आर्थिक वर्षको अगाडि खर्च गरेर जिल्लाको दिगो विकासमा जोड दिनु आवश्यक देखिन्छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
अब केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसलाई जितेर 73,81,000 भन्दा बढ़ी मानिस निको भई घर फर्किएका छन्। यस भाइरसबाट संक्रमितको संख्या 1,26,45,000 बढ़ी पुग्दा मृतकको संख्या 5,63,251 नाघेको छ। भारतमा गत 24 घण्टामा 28,000 नयाँ संक्रमित थपिएका छन् भने 596 जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या 22,152 पुगेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले बाढ़ी र पहिरोको उच्च जोखिम पहिचान गरी आवश्यक तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन। म्याग्दीमा पहिरोले पुरिएका 19 जनाको शव भेटियो, 13 जना अझै बेपत्ता, खोजी कार्य जारी। कोविड 19 संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरूको स्वास्थ्य र अधिकार सुरक्षित गरौं भन्ने नाराका साथ आज 25 विश्व जनसंख्या दिवस मनाइँदै जनसंख्याको व्यवस्थापन सरकारको प्राथमिकता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भनाई। गण्डकी प्रदेशमा 14 जना कोरोना संक्रमित थपिए। पर्वत र बाँकेमा गरी आज 22 जना कोरोना मुक्त भई घर फर्किए र छिमेकी भारतमा गत 24 घण्टामा 28,000 नयाँ कोरोना संक्रमित थपिए। पछिल्लो 596 जनाको मृत्युसँगै कुल मृतकको संख्या 22,000 नाघ्यो। यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला।